नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट हरेक महिनाको 1 गते बिहान 7 बजे प्रसारण हुने जनतासँग अध्यक्ष कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। जनतासँग अध्यक्ष कार्यक्रममा हामी बिर्तामुण नगरपालिका वडा नम्बर 1 सँगको सहकार्यमा उत्पादन र प्रसारण गर्ने गर्छौँ र यो कार्यक्रममा बिर्तामुण नगरपालिका वडा नम्बर 1 का अध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग प्रत्यक्ष कुराकानी गर्ने गरेका छौँ। आजको अङ्कमा पनि हामी बिर्तामुण नगरपालिका वडा नम्बर 1 का अध्यक्ष तथा नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेसँग नयाँ आर्थिक वर्ष प्रारम्भ भएको पहिलो दिन अर्थात् साउन 1 गते आज हामी बिर्तामुण नगरपालिकामा के कस्ता कामहरू यो चालु आर्थिक वर्षमा हुनेछ अघिल्लो आर्थिक वर्षको समीक्षा गर्नेछौँ र विभिन्न नगर क्षेत्रका विषय वस्तुहरूका बारेमा पनि चर्चा गर्नेछौँ। अध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद, नमस्कार।
अध्यक्षज्यू, सबैभन्दा पहिले त सुरु गरौँ। नयाँ आर्थिक वर्ष लाग्यो, नयाँ उत्साहका साथ नयाँ कार्यक्रम नयाँ योजना के अगाडि बढाउँदै हुनुहुन्छ बताइदिनुहोस् न।
आजदेखि 80-81 को आर्थिक वर्ष सुरु भएको छ र हामीले योजनाहरू अलिकति फरक खालका पनि हामीले कामहरू गरेका छौँ, योजना सामेल गरेका छौँ। अब हामी चाहिँ भदौदेखि योजनाहरूलाई चाहिँ कार्यान्वयन गर्ने चरणमा लानेछौँ। गरेपछि
भनेपछि योजनाहरू छनौट गरिसक्नु भएको छ। अब यहाँहरूले अस्ति पास गर्नुभएको नीति कार्यक्रम र बजेटको किताब सधैँभरि ढिलो आउने गर्छ, त्यसकारण योजनाहरू ढिलो मात्रै अगाडि बढ्छन् भन्ने गरीको कुरा पनि सुनिन्छ। कहिलेसम्म आइसक्ला प्रवक्ताज्यू?
अब यसपालि हामीहरू छिटै नै हाम्रो योजनाहरू सार्वजनिक गर्ने र सार्वजनिक पश्चात हामी चाहिँ योजनाहरू चाहिँ किताबमा निस्किसकेपछि हामी चाहिँ योजनाको चाहिँ कार्यान्वयन चरणमा जानेछौँ। गरेपछि छिटै नै हुनेछ।
अघिल्लो आर्थिक वर्षमा सङ्घीय सरकारबाट बजेट कटौती भयो, प्रदेश सरकारबाट बजेट कटौती भयो, त्यसका कारण यहाँको ओडामा कुनै योजना प्रभावित भयो कि भएनन्, के रह्यो अवस्था?
हाम्रा योजना चाहिँ कुनै पनि योजनाहरू वडा नम्बर 1 मा प्रवेश गरेन।
भनेको कटौती गर्ने र नचलाउने गर्नु परेन, सबै सम्पन्न भयो।
कुनै योजनाहरू नै चाहिँ सामेल भएन, बजेटै भएन। पहिला गत चाहिँ अघिल्लो सालको त्योभन्दा अघिल्लो वर्ष जुन योजनाहरू सामेल गरिएको थियो त्यो सबै चाहिँ कटौती भयो, कटौती गर्यो, क्यान्सल गर्यो सरकारले है। अब फेरि पनि हामीले आश गरेका थियौँ कि हामीलाई फेरि पनि दिन्छ होला भनेको, दिँदै दिएन। नदिएपछि हाम्रा महत्त्वपूर्ण बाटाहरू अपुरा रहेका छन्, महत्त्वपूर्ण ठाउँहरू चाहिँ अपुरा रहेका छन्। जस्तो चार पानीको सबभन्दा पुरानो बाटो चाहिँ पञ्चकन्या धर्मकाण्ड काँडादेखि उत्तर जाने मुसिचोक जाने बाटो, अन्धारा जोडी बाटो एउटा त्यहीँबाट निस्केको र सिरिजङ्गाको शालिगबाट पश्चिम जाने लोकतान्त्रिक मार्ग पर चारपानीको चाहिँ ठाडो बाटो चाहिँ जाने बाटो, यिनीहरू पुराना बाटा हुन्। अहिलेसम्म ध्यान दिएको छैन, हामीले चाहिँ यसबारेमा पटक पटक कुरा गऱ्यौँ, पटक पटक भन्यौँ, त्यो विषयमा ध्यान दिएको छैन र हेरौँ अब अझै चाहिँ अब आशा छ, आशा मरेको छैन। हामीले लाग्ने कुराहरू लागिरहेका छौँ, जनताको चाहिँ इच्छा आकाङ्क्षाहरू दिन प्रतिदिन बढेको छ, दिन प्रतिदिन विरोध निस्किरहेको छ। के भन्दाखेरि त्यो हामीले चाहिँ नि अहिलेसम्मको चाहिँ पुरानो बाटो किन बनिएन, तपाईँहरूले जतिसुकै विकास गरे पनि राम्रो गरे पनि नराम्रो गरे त्यो बाटो नबनाइन्जाली तपाईँले गरेको विकासको कुनै पनि महत्त्व हुँदैन भन्ने आवाजहरू चाहिँ जनताबाट आएको छ, नागरिक समाजबाट आएको छ। यस्तो अवस्थामा हामीले चाहिँ नि सम्बन्धित निकायमा पनि कुरो राखेका छौँ, हामीलाई आशा छ अबको दिनमा चाहिँ हाम्रो आवाजहरू चाहिँ सम्बन्धित निकायहरूले स्थानीय सरकारबाट माथि चाहिँ गएर सुनिन्छ भन्ने हामीले आशा लिएका छौँ। गणेशजी,
अध्यक्षज्यू, आजदेखि यहाँहरूले बिर्तामोड नगर क्षेत्रभरि सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाउने भन्ने सूचना पनि जारी गर्नुभएको छ अघि?
हजुर, हो यसलाई चाहिँ हामीले एउटा नीति तथा कार्यक्रमै पास गरेर गएका छौँ र पहिलो चरणको पहिलो फेज कडाइका साथ लागू गर्ने भने स्कुल एरिया हस्पिटल एरियालाई चाहिँ पहिलो फोकसमा हामीले चाहिँ त्यसलाई चाहिँ कडाइका साथ लागू गर्नैपर्छ भनेर चाहिँ कार्यक्रम रहेको छ। सोही मुताबिक हामीले चाहिँ यसलाई चाहिँ यो 80-81 को चाहिँ अन्त्यसम्ममा सम्पूर्ण ठाउँलाई चाहिँ निषेधित बनाएर लाने भनी हाम्रो कुराहरू रहेको छ, गणेश कार्यक्रम रहेको छ।
बिक्री गर्दै गरेको भेट्नुभयो भने के गर्नुहुन्छ, अनुगमनको संयन्त्र कस्तो बनेको छ?
यो पूर्ण रूपमा चाहिँ नि अहिले हामीले चाहिँ अनुभव यसलाई चाहिँ पहिलो भने स्कुलको एरियालाई चाहिँ फोकस गरेका छौँ हामीले स्कुल एरियालाई
हजुर
स्कुल एरियालाई फोकस गरेका छौँ अब अनुगमनलाई चाहिँ तीव्रताका साथ अनुगमन गर्ने कुरामा हाम्रो उपमेयरज्यू लाग्नुहुन्छ उपमेयरजीको चाहिँ सायद उहाँकै अध्यक्षतामा अनुगमन भन्ने बित्तिकै उपमेयरै हुन्छ होइन यसैले चाहिँ हामीले चाहिँ यसलाई चाहिँ कडाइका साथ लागू गर्ने चरणमा छौँ हामी कडा चाहिँ
यहाँहरूले फोहोरको चाहिँ स्रोतमै वर्गीकरण गरेर कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने भन्दै हुनुहुन्थ्यो कन्काईतिर अब फोहोर जान्छ के छ अवस्था
अब फोहोरहरू चाहिँ यो सेग्रिगेसन भइसकेपछि लाने भनेको हामीले चाहिँ यसलाई चाहिँ गर्न सुरु गरेको र सामग्री पनि हामीले किनिसकेका छौँ जुन कन्टेनरहरू जसो ट्रलीहरू हामीले चाहिँ बनाइसकेका छौँ त्यो नकुहिने फोहोरहरूलाई कसरी व्यवस्थित गर्ने भनेर त्यो पनि गरिसकेका छौँ अब हामीले चाहिँ नि आजदेखि नयाँ वर्ष सुरु भएको हुनाले फोहोरको विषयमा सबै सेवाग्राहीहरूले अनिवार्य फोहोरको चाहिँ प्राप्त गरेको कार्ड लिएर सेवा उपलब्ध गर्नुहोस् र त्यो नभएमा सेवा उपलब्ध छैन भनेर हामीले चाहिँ सार्वजनिक सूचना मार्फतै जारी गरिसकेका छौँ यसैले अब सर्टिङ गर्ने कुरामा आफ्नो आफ्नो फोहोरहरू कुहिनीलाई चाहिँ एकातिर राखिदिनुहोस् नकुहिनीलाई एकातिर राखिदिनुहोस् कुहिनी फोहोरहरूलाई चाहिँ हामी नियमित रूपमा चाहिँ उठाउने चाहिँ कार्यक्रमहरू रहेको छ गणेशजी र सबैलाई म चाहिँ सबै नगरवासीलाई चाहिँ म के भन्छु भने कुहिनी फोहोरहरूलाई एक ठाउँमा राखिदिनुहोस् नकुहिनीलाई एक ठाउँमा राखिदिनुहोस् र कुहिनी फोहोरहरू तुरन्त गाडी आएर चाहिँ उठाएर लिएर जानेछ यहाँहरूलाई चाहिँ त्यो अनुसार कार्य गरिदिनु हार्दिक अनुरोध गर्दछु
भनेपछि आजदेखि सेवा लिन आउँदाखेरि फोहोरको व्यवस्थापनका लागि पैसा तिरेको कार्ड लिएर रसिद लिएर आउनु पर्यो होइन त
हजुर हजुर हो यो अभियानको रूपमा चाहिँ उहाँहरूले पनि साथ दिनुपर्छ जनताको साथ नभइकन चाहिँ सफलता हुँदैन टोल विकास संस्थाहरू चाहिँ अहिले प्रत्येक टोल टोलमा चाहिँ 60 घर बराबरको चाहिँ 60-80 घर बराबरको चाहिँ टोल विकास संस्थानहरू गठन गरेका छन् उहाँहरू क्रियाशील र जागरूक बन्नुपर्छ हामीहरूले उहाँहरूको बारेमा पनि त्यो विषयमा पनि हामीले एउटा अन्तर्क्रिया कार्यक्रमहरू चाहिँ टोल विकासका पदाधिकारी राखेर गरिसकेका छौँ र त्यो निरन्तर रहनेछ निरन्तर चल्नेछ र टोल विकास संस्था विशेषतः उसलाई चाहिँ हामीले पावर चाहिँ अब हामीले दिइराखेका छौँ यसपालि उसलाई क्रियाशील बन्न उसलाई सक्रिय रूपमा चाहिँ उसलाई बढाउनको लागि उसले सिफारिस गरेपछि घर नक्सा पास गर्न पनि उसले सिफारिस टोल विकासले सिफारिस गरे भने चाहिँ ओडाले सिफारिस गरेर चाहिँ पठाइदिन्छ भन्ने कुरा मैले सबैलाई जानकारी दिएको छु र यो नगरपालिकाभरि लागू हुँदैछ र मैले 1 नम्बर वडामा विगत 2 वर्षदेखि त्यो अभियान सुरु गरेको थिएँ यसपालि चाहिँ पूर्णता पाएको छ र अनिवार्य टोल विकासको पदाधिकारीले सहयोग गरेपछि मात्रै टोल विकासमा त्यो घर भने घर दर्ता गरेपछि मात्रै उसले चाहिँ ओडाले चाहिँ सिफारिस गर्नेछ गणेशजी यो कुराहरू चाहिँ अब हाम्रो आएको छ टोल विकास यसको मतलब टोल विकासलाई चाहिँ सक्रिय बनाउने कुरामा टोल विकास सक्रिय हुनुपर्छ भन्ने कुरामा अनि जस्तो राजस्व सङ्कलन गर्ने सङ्कलन पनि बाल करहरू लिएको कुराहरूमा अब केही पर्सेन्ट उसलाई दिँदै त्यो पनि चाहिँ टोल विकास संस्थालाई नै हामीले चाहिँ अगाडि बढाएका छौँ टोल विकास संस्थालाई नै हामीले चाहिँ सक्रिय रूपमा चाहिँ अगाडि बढाउने कार्यक्रम छ यही फेरिमै फोहोर सङ्कलन गर्ने कुराहरू भयो फोहोर सेग्रिगेसन गर्ने कुराहरू भयो र चेतनाका कुराहरू पनि टोल विकास समिति मार्फतै जानुपर्छ भन्ने नै मान्यता हो र त्यसै गर्नुपर्छ र त्यो कुरामा चाहिँ टोल विकास संस्था लाग्नेछ भन्ने आशा राखेको छु गणेशजी
अध्यक्षज्यू यहाँले अर्को यो सामाजिक सुरक्षा भत्ताको सन्दर्भमा पनि आजदेखि सुरु भएको आर्थिक वर्षमा चाहिँ फेरि दर्ता गर्नुपर्ने फोटोसहित आउनुपर्ने भन्ने के सूचनाहरू सामाजिक सञ्जालमा हाल्दै हुनुहुन्थ्यो त्यसबाट सार्वजनिक गर्दै हुनुहुन्थ्यो के हो त्यसको बारेमा पनि बताइदिनुहोस् न
जस्तो प्रत्येक साल सेवा लिने सेवाग्राहीले प्रत्येक सालको नयाँ वर्ष भदौ मसान्त सुमनमा असार साउनदेखि भदौको मसान्त सुमनमा नवीकरण गर्नुपर्छ यो चाहिँ नवीकरण हो नवीकरण गर्ने कुरोमा सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने अशक्तहरू हुन्छ नि उहाँहरूलाई अशक्तता भएको ठाउँमा हामी आफै पुग्नेछौँ अशक्तहरू जो अशक्तहरू हुनुहुन्छ जो अशक्तहरू भएको ठाउँमा हामी आफै पुगेर चाहिँ उहाँहरूलाई सेवा दिनेछौँ र यसमा हामीले यो प्रत्येक सालमा हो यो उहाँहरूको चाहिँ अभिलेख राख्ने अभिलेख मार्फत चाहिँ कतिजनाको चाहिँ अब बितिसक्नुभयो, कतिजना यहाँबाट हिँड्नुभयो, यी सबै कुराको अभिलेख त्यहीँबाटै पनि हुन्छ। र हामीले त्यसमा चाहिँ अनिवार्यता उहाँहरू आउँदाखेरि अनिवार्य चाहिँ त्यो कार्ड लिएर आउनु पर्यो, नागरिकता लिएर आउनु पर्यो, अनि चेक अनिवार्य चाहिन्छ। अब हामीले चाहिँ उहाँहरूलाई लाइनमा बस्नुभन्दा पनि उहाँहरूको खातामा डाइरेक्ट नगरपालिकाले पैसा पठाइदिन्छ, अनि त्यो हिसाबमा चाहिँ अब नगरपालिका लागेको छ र त्यो जुन जुन ब्याङ्क हो त्यही त्यही ब्याङ्कको चाहिँ चेक उहाँहरूले चाहिँ लिएर आउने भन्ने कुराहरू निर्णय भयो भने चाहिँ स्वयं मुताबिकको चाहिँ सूचना हामीले चाहिँ जारी गरेका छौँ। उहाँले चाहिँ
भनेपछि अब चाहिँ सम्बन्धित सेवाग्राहीको भनेको जसले चाहिँ सामाजिक सुरक्षा भत्ता पाउनुहुन्छ उहाँहरू स्वयंकै खातामा नगरपालिकाले डाइरेक्ट पैसा पठाइदिने भन्ने गरीको तयारी गर्नुभएको
हो। त्यो हिसाबले चाहिँ उहाँको एकाउन्टमा सिधै चाहिँ पैसा जाने गरेको हामीले मिलाउँछौँ, तर त्यो चेकमा कुनै पनि रसो दीर्घ बिग्रेको फरक पर्यो भने पनि चेक चाहिँ एक्टिभ हुँदैन। यो कुरो पनि ख्याल गरेर हामीले चेक मगाएको र चेकमा जे छ, जे शब्द छ, जे नाम छ, त्यही नामलाई चाहिँ हामीले चाहिँ उच्चारण गर्नुपर्ने अवस्था छ गणेशजी।
अर्को यो यहाँहरूले बुधबारे हटिया खाली गर्नुभयो, देवीहाट खाली गर्नुभयो, यो वर्ष त अघिल्लो वर्ष खाली गरिसक्नुभयो, यो चालु आर्थिक वर्षमा आजदेखि सुरु भएको आर्थिक वर्षमा त्यहाँको भवनको डिपिआर बनाउने गरेको कुरा कहाँ पुर्याउनु भयो, यो वर्ष भवन बन्न थाल्छ
यस विषयमा सुरु हुन्छ गणेशजी। हगि हामीले पैसा पनि दुई अढाई करोड रुपियाँ हामीले चाहिँ विनियोजन गरेका छौँ त्यसको लागि, होइन त्यो चाहिँ भने चाहिँ हामीले पाउनुपर्ने 10% चाहिँ नि हिस्सा बराबरको हामीले चाहिँ 10% चाहिँ भाग गरेर हामीले त्यो हिसाबमा चाहिँ त्यो पनि गरेका छौँ। अब काम सुरु हुन्छ र हामीले थालेका कामहरूलाई चाहिँ पुरा गर्ने काम हाम्रो हो र हामीले चाहिँ यस्ता धेरै कामहरू हामीले गरेका छौँ। अब यहाँ मानिसहरू भन्नुहुन्छ काम कतिले चाहिँ दोषी चस्मा लगाएर हेर्नुभएको छ, बिर्ताउन गरेका कामहरू भने चाहिँ साह्रै धेरै काम गरेका छौँ हामीले। यी कुराहरूलाई चाहिँ उहाँहरूले चाहिँ सूक्ष्म अध्ययनसँग गरिदिनुहोस् र सकारात्मक कुराहरूलाई चाहिँ प्रचारमा लगिदिनुहोस्, नकारात्मक या चाहिँ त्यस्ता सुझाव दिन्छ भने सुझाव दिनुहोस्, सबैमा हार्दिक अनुरोध गर्दछु।
यो बिर्ता सिटी अस्पताल जानेको अपोजिट साइड दक्षिणतर्फको बाटो प्रदेश सरकारबाट पैसा छुट्टिएर यो वर्ष बन्ने हो, त्यहाँको बाटो त साह्रै बिग्रिया छ नि अध्यक्षज्यू।
यसपालिको बाटो 3 वर्ष पछाडि प्रदेशबाट पैसा छुटेको छ 36 लाख रुपियाँ, त्यसलाई हामी चाहिँ यसपालि चाहिँ पेपर्स बिछ्याएर त्यसलाई कम्प्लिट गर्नु, किन नालाहरूको चाहिँ काम सकेका छौँ, प्लम लाउने काम सकेका छौँ, खालि पेपर्स बिछ्याएर हामी त्यसलाई चाहिँ कम्प्लिट गर्नेछौँ गणेशजी।
अहिले बिर्तामोड नगरपालिकामा पछिल्लो समयमा यहाँकोमा त सचिव वडा सचिव लामो समयदेखि त्यहीँ कार्यरत हुनुहुन्छ, यहाँहरू मिलिराखेकै कुरा सुनिन्छ, 5 नम्बर वडाको चाहिँ समस्या के हो अध्यक्षज्यू? अध्यक्ष त गएर नगरपालिकामै धर्ना बस्नुपर्ने अवस्था आयो नि, किन यस्तो हुन्छ, के भएको रहेछ?
यो विषयमा वडाध्यक्षले नै जान्ने कुरो हो, के भयो भन्न हामीले चाहिँ त्यो विषयमा उहाँको आन्तरिक वडामा हामीले हस्तक्षेप गर्नु पनि कुरो आएन र सोधी खोजी गर्ने कुरो पनि त्यति चाहिँ सान्दर्भिक हुँदैन वडाध्यक्षकै विषयमा। र मैले चाहिँ यसो चाहिँ अब वडा अरू वडा सदस्यहरूलाई बुझ्दाखेरि अलिकति नीति नमिलाइकन प्रक्रिया नमिलाइकन वडाध्यक्षज्यू चाहिँ गएर धर्नामा बसेको भन्ने कुराहरू चाहिँ सुन्नमा आयो। वडा सदस्य स्वयंले हामीलाई चाहिँ 5 नम्बर वडाका वडा सदस्यज्यूहरूले नै हामीलाई जानकारी नै छैन, हामीलाई जानकारी बेगर चाहिँ उहाँ चाहिँ आउनुभयो, आएर बस्नु भएको छ, प्रक्रियागतमा चाहिँ आउनु भएको छैन, मिटिङ बसेर एउटा चाहिँ हामीले चाहिँ मिटिङ गरेर छलफल गरेर समस्या समाधान गर्ने कुरामा उडामै पनि हुन्थ्यो, त्यो पनि चाहिँ भएन भन्ने कुराहरू गर्नुभयो। त्यो चाहिँ के हो कसो हो भन्ने कुराहरू अब वडाध्यक्षज्यूले पनि जान्नुपर्ने हो। त त्यो त्यसमा चाहिँ उहाँहरू यदि त्यसो हो भने उहाँहरू चुक्नु नै भएको,
किनभने नगरको
आफ्नो वडामा आफ्नो वडामा भएको गतिविधि एउटा कर्मचारीले तेरेन भनेपछि वडामै चाहिँ आफ्नो चाहिँ कार्यपालिकाको कार्य समितिमा चाहिँ राखेर छलफल गरेर उनलाई चाहिँ सोच्याउने या चाहिँ उनलाई चाहिँ गर्नुपर्ने उहाँलाई चाहिँ पनिसमेन्ट गर्ने कुरो त्यहीँबाट सुरु गर्नुपर्थ्यो, मिटिङबाटै त्यो चाहिँ भएनछ। त्यसमा चाहिँ अबका दिनमा यस्तो नआउ आयो भने पनि यसरी जानुपर्छ भन्ने कुराहरू म चाहिँ सुझावको रूपमा चाहिँ राख्न चाहन्छु।
अनि फेरि सबै वडाका सचिवहरू मिलेर पाँच नम्बरमा चाहिँ हामी जाँदैनौँ भनेर गर्नुभयो राज्यको
निजी कार्यक्रम हो। यसमा चाहिँ के हो कसो भन्ने कुरो मैले चासोमा राखेको छैन, किनभने उहाँहरूको हावा अधिकारका कुराहरू होला के होला होइन, त्यो हिसाबले चाहिँ उहाँहरूले गर्नुभएको छ सुन्नमा आएको मैले होइन, त्यो मिडियाको मिडियाबाट हेर्दाखेरि
यहाँहरूले छलफल पनि गर्नुभयो नि त बोर्ड कार्यपालिका बैठक बस्नुभयो होइन र नगरमा यो विषय
कार्यपालिका बैठक बस्यो, बस्दाखेरि चाहिँ हाम्रो पोखरेलजीले जो सचिव हुनुहुन्छ उहाँले चाहिँ के कमजोरी गरेका कुराहरू उहाँले आफूले स्वीकार्नुभयो, मिटिङमा बोलाएर उहाँलाई कुरो गरियो, चाहिँ मैले चाहिँ ढिलो समयमा चाहिँ गएकी हुँ, छिटै चाहिँ पनि निस्केको कतिपय समयमा होइन, यो कुरालाई चाहिँ मैले रियलाइज गरेको छु, मैले गल्ती भएको छ भनेर उहाँले चाहिँ मिटिङमै चाहिँ कुरा राख्नुभयो हो कि, र त्यस्तो अवस्था चाहिँ पनि देखियो र हामीले छलफलमा राखेर चाहिँ नै कुरा गऱ्यौँ, गर्दाखेरि अनि त्यस पछाडि अब कसलाई दिने के दिने भन्ने कुरोहरू प्रशासनलाई जिम्मा लाग्यो, को सचिव पठाउनु भनेको प्रशासनलाई जिम्मा लाग्यो, अनि त्यस विषयमा चाहिँ अब त्यो मिटिङ त्यतिकै चाहिँ त्यही विषयको निर्णयबाट सकिएको गणेश
अध्यक्षज्यू। यहाँ त नगरको प्रवक्ता पनि यो नगर अस्पताल चाहिँ अब प्रभावकारी बन्दैछ भनेर बुझ्नुपर्ने गरेको अवस्थामा पुगिसकेको हो, के छ सेवा सुविधाको अवस्था?
हजुर हजुर, सेवा सुविधामा अत्याधिक धेरै चाप बढिरहेको छ र हाम्रो जनशक्ति पनि थप्नुपर्ने जरुरी बनेको छ, विशेषज्ञ डक्टरहरूको पनि आवश्यकता महसुस भइसकेको छ, किनभने हाम्रो चाहिँ बिमा जो जसले हामीले चाहिँ बिमा गरेका छौँ नवीकरण गर्नेहरूको सबै नवीकरणको बिमा भने पहिला चाहिँ भद्रपुर र शनिचरीमा राखिएको थियो, अहिलेसम्म सम्पूर्ण नवीकरणको पहिलो फेज भनेको बिरतामो नगर हस्पिटल भनेर राखेको हुनाले अब यहाँ चाहिँ चाप धेरै बढ्ने सम्भावना रहेको छ र अहिले पनि हामीले चाहिँ भनियो भने दैनिक 300-400 बिचमा चाहिँ सेवाग्राहीहरू चाहिँ आउने चाहिँ बिमाका सेवाग्राहीहरू आउने चाहिँ कार्यक्रम चलिरहेको छ गणेशजी।
यहाँले ओडाका विपन्न नागरिक ज्येष्ठ नागरिकहरूलाई चाहिँ आफ्नो ओडाका बासिन्दालाई बिमा गराउने गरेको कुरालाई चाहिँ यो आर्थिक वर्षमा आजदेखि सुरु भएको आर्थिक वर्षमा के कसो गर्दै हुनुहुन्छ? अब त धेरैले सेवा लिन सहजै लिन सक्ने गरेको अवस्था बन्दैछ होइन त?
हामीले चाहिँ 100 परिवार प्रत्येक वडामा 100 परिवारलाई हामीले चाहिँ बिमा गरेका छौँ, प्रत्येक वडामा निशुल्क बिमा।
अब
त्यो गरिसकेर त्यसको चाहिँ अब हामीले चाहिँ वडामै चाहिँ वडाबाट सीमा बिमा गरेको पहिलो चरण भनेकै बिरतामोड नगर अस्पताल
भनेपछि अहिले चाहिँ जुन 100 जनालाई बिमा गर्नुभएको छ नि यो आर्थिक वर्षमा त्यही अघिल्लो वर्ष गरेका 100 जनालाई नै निरन्तरता दिनुहुन्छ कि अरू मान्छेहरू परिवर्तन गर्नुहुन्छ? त्यहाँबाट बिमा चाहिँ नगरपालिका वडा कार्यालयले नगरपालिकाले गरिदियो हुन्थ्यो भन्ने चाहने मान्छेले चाहिँ कहाँ सम्पर्क राख्नुपर्छ, कहिले राख्नुपर्छ, के गर्नुपर्छ अध्यक्षज्यू?
बिमाकर्ताहरू चाहिँ प्रत्येक वडामै छन्, जसलाई बिमा गर्न जरुरी छ उहाँहरूले चाहिँ आवश्यक महसुस गर्नुभएकोले बिमाकर्तालाई चाहिँ सम्पर्क गरेर उहाँहरूलाई सबैलाई जानकारी भइसकेको छ को भन्ने कुरो जानकारी छ, आफ्नो आफ्नो वडाको चाहिँ बिमाकर्तासँग चाहिँ गएर चाहिँ बिमा गराउने र हामीले चाहिँ जस्तो तपाईँलाई भन्नुभयो जो पहिला नै पाएकाहरूले पनि फेरि रिपिट भयो कि के भयो भन्दाखेरि जो सेवा लिइरहेका छन् जसले सेवा लिएका छन् उनीहरूलाई चाहिँ आवश्यक छ उहाँहरूले चाहिँ एप्लाई दिनुभयो, एप्लाई गरेपछि उहाँहरूले चाहिँ पाउनु भएको छ, कोही नयाँ पाउनु भएको छ, कतिले चाहिँ बिमा भई औ खर्चै गर्नुभएको छैन, एकचोटि पनि औषधि गर्न जानुभएको छैन भने पछाडि उहाँहरू जस्तो चाहिँ सम्पर्क नगर्नेहरूलाई निवेदन नगर्नेहरूलाई चाहिँ हामीले चाहिँ हटाएको छ
भनेपछि नयाँ सेवाग्राहीहरू आवश्यक परेको पैसा नभएका मान्छेहरू आउनुभयो भने अहिले त्यो 100 भित्रै मान्छेलाई म्यानेज गर्न सकिने अवस्था पनि छ।
हजुर हजुर हजुर, त्यो दर्ता गरी हामी सकियो अरे हामीले चाहिँ अगाडि फेस गरिसकेका छौँ।
अध्यक्षज्यू, यो बिरतामोडको वडा नम्बर 1 नागरिकहरूको अधिकांशको आवश्यकता त भौतिक पूर्वाधारकै विकासको कुरा छ अघि?
हजुर हजुर, सबैलाई भौतिक पूर्वाधार, अब अहिले त भनियो भने अहिले फेरि त्यो भौतिक पूर्वाधार छाडेर अहिले त्यो पनि एउटा चाहिँ गाँसिएको महत्त्वपूर्ण चाहिँ भौतिक पूर्वाधार छाडेर बाटोमा चाहिँ ग्राभल चाहियो, हिँडिसक्नु छैन भन्ने कुराहरू छ, कतिपय ठाउँमा त अवस्था त्यस्तै पनि छ, कतिपय ठाउँमा चाहिँ छ, तर समग्रमा अरू वार्ड भन्दा पनि पृथक हाम्रोमा चाहिँ त्यस्तो धेरै समस्या परेको ठाउँ चाहिँ ठाउँ छ। अब यसलाई पनि हामी चाहिँ यो 10-15 चाहिँ यसलाई हालेर ग्राभल हालेर हिन्डुल गर्नलाई चाहिँ उपयुक्त बाटो बनाउनेछौँ, अहिले हिन्डुल गर्नलाई रोकिएको छैन एउटा बाटो बाहेक, अरू बाटोमा चाहिँ सबै हामीले चाहिँ हिँड्नलाई चाहिँ कुनै असुविधा छैन, त्यो काम हामी चाहिँ गर्नेछौँ। र त्यस्तो अवरोध हुने खालको छैन। माग भनेको भौतिक पूर्वाधारतर्फै हो।
अहिले अब मनसुन पनि सुरु भएको छ होइन, पानीको डुबान कटानको पनि कुरा छँदैछ, अदुवा खोलाले साह्रै दुःख दिन्थ्यो, त्यसको चाहिँ यसपालि चाहिँ त्यति दुःख पाइँदैन, अब चाहिँ अदुवा खोला वडा नम्बर एक क्षेत्रमा चाहिँ व्यवस्थापन भइसक्यो भनेर बुझियो भने हुन्छ कि के छ समस्या?
एकदम यो विगत दुई वर्ष अगाडि तिन वर्ष अगाडि चाहिँ बुझेको हो, यो दुई वर्षदेखि चाहिँ तपाईँले राम्ररी बुझ्नु भएको छ। अब बुझ्नुहोस् कि एक नम्बर वडामा अब अतिसनको एरिया यो अदुवा खोलाबाट चाहिँ कुनै असर पर्दैन, किन हामीले चाहिँ व्यवस्थित गरिसकेका छौँ। हाम्रो पहिलो कर्तव्य नै हामीले निर्वाचितद्वारा आउने आएकै दिनदेखि पहिलो कर्तव्य नै हामीले अदुवा खोलाको तटबन्धन व्यवस्थापन भन्न चाहिँ सुरु गरेका थियौँ। अदुवा खोला डुबानमुक्त घोषणा गरेका थियौँ, सोही मुताबिक हामीले गरेका छौँ। र यसपालि जुन हाम्रो मुसिचोक छेउमा एउटा प्लम बाँध्यौँ, प्लमले गर्दाखेरि पानीलाई चाहिँ दक्षिणतिर आउने कालिका नगर पञ्चकन्या टोलहरू हो त्यहाँदेखि दक्षिण आउने यी सबै कुराहरू चाहिँ रोकिएको छ। र प्लम लगाइदिउँ, हामीले प्लम लगाएपछि चाहिँ अहिले चाहिँ तलाउ जस्तो भएको छ, त्यो चाहिँ पानी चाहिँ अब रहिसक्दा फेरि सकिसकेको छ पानी। गाउँ अहिले सुरक्षित अवस्थामा जाने परेको छ। बाढी आउँदा त समस्या रहेन, त्यो ठुलो पानी आउँदा पनि समस्या रहेन, तर आइसकेपछि सकिने पैनीको पानी कन्टिन्यू आयो भने त्यसले असर गर्छ, आकाशकै पानीले असर पर्दैन। र हामीले चाहिँ अनुगमन गर्नु, उपभोक्ता साथीहरूले अनुगमन गर्नुभयो, सबै कुराहरू सन्तुष्टि हुन्छ गणेशजी।
यो आर्थिक वर्षमा चाहिँ आजदेखि सुरु भएको आर्थिक वर्षमा चाहिँ यहाँको ओडामा भएका सबै टोल विकास संस्थामा एउटा एउटा न्यूनतम कार्यक्रमहरू पुगेको छ भनेर बुझ्दा हुन्छ, के छ अवस्था?
सबै विकास निर्माण पर 36 टोलमा चाहिँ हामीले चाहिँ पुर्याइसकेका छौँ। अब बाँकी रहेको काममा चाहिँ हाम्रा चाहिँ मोटामोटी काम छन्। अब मोटामोटी काम छन् जस्तो चाहिँ हाम्रो धर्म पञ्चकन्या धर्मकाँडादेखि उत्तर जाने बाटाहरू भौतिक पूर्वाधारतर्फ, अनि पञ्चकन्याको देवी पञ्चकन्याको चाहिँ ठाडो बाटो माथि सिमानासम्म, अनि यो अरू यो चाहिँ हाम्रो ओडा काँडादेखि उँभो जाने सङ्गम मार्ग त्यो पनि हाम्रो चाहिँ त्यति तिन चारवटा बाटा छन्। हाम्रा तिन चारवटा बाटाहरू व्यवस्थित गरिसकेपछि साना मसिना कुराहरूलाई हामीले तयारी पार्छौँ, र यो बाटो व्यवस्थित गर्ने कुरामा हामीले पूर्ण रूपमा समय दिएका छौँ, पूर्ण रूपमा चाहिँ सहयोग गरेका छौँ। सबैलाई चाहिँ धैर्यता रहन अनुरोध गर्दछु, र किनभने पैसा नभइकन हुँदैन, बोलेपछि काम गर्नुपर्छ। बोली नआउने पैसाले नै हो, र बोली आइसकेको छैन, बोली आएपछि सबै कुराहरू, पैसा आएपछि बोली आउनेछ भन्ने कुराहरू सबैलाई जानकारी गराउँदछु।
अध्यक्षज्यू, अहिले चाहिँ यहाँको वडामा कार्यरत सबै कर्मचारीहरूसित अरू वडाको समस्या पनि देखिएकालाई म फेरि पनि यहाँलाई सोध्न गइराखेको छु। सबै यहाँसँग यहाँको वडामा वडा नम्बर एकमा काम गर्दै गरेका कर्मचारीहरूको कामबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्टि छौँ, हामी सन्तुष्ट छौँ। उहाँहरूलाई चाहिँ हामी आफै पनि चाहिँ अनिवार्य बसेका छौँ। मैले चाहिँ कुनै अनुगमन वडामा अनुगमन या चाहिँ नगरपालिका बाहेक सबै दिन म चाहिँ समयसम्म चाहिँ बस्ने गरेको छु, र त्यही मुताबिक हाम्रो कर्मचारी साथीहरूमा त्यसरी नै बस्नु भएको छ। सेवा दिनमा चाहिँ कुनै समस्या छैन, भिडभाड हुँदाखेरि चाहिँ लाइनमा बस्नु भएको छ, भिडभाड बेगरको चाहिँ आएको तुरन्तको तुरन्त हामीले काम गरेका छौँ। मुस्कान सहितको सेवा, जनता काम, ठाउँको ठाउँ हामीले चाहिँ अगाडि बढाएको छौँ।
अध्यक्षज्यू, अब यो चाहिँ एक नम्बर ओडामा यहाँले जुन ढङ्गले सबै नागरिकहरूलाई चाहिँ ओडाको सेवा प्रभावकारी बनाउनका लागि खटिरहनु भएको छ, खटिरहँदाखेरि यहाँसँग अरू जनप्रतिनिधि चारजना थप जनप्रतिनिधि पनि हुनुहुन्छ, उहाँलाई विभिन्न समिति उपसमितिहरूको जिम्मेवारी दिएर पनि अगाडि बढाउँदै हुनुहुन्छ, अरू सहकर्मी साथीहरूको काम चाहिँ प्रभावकारी बनाउनका लागि थप के गर्नुपर्ला, उहाँहरूले के गर्दै हुनुहुन्छ, यहाँको मूल्याङ्कन के छ एउटा अध्यक्षका रूपमा?
जस्तो हाम्रो दुईजना साथीहरू नगरपालिकामा हुनुहुन्छ, एकजना चाहिँ कार्यपालिकाको सदस्य हुनुहुन्छ यमुनाजी, यमुना आचार्य, अनि एकजना चाहिँ न्यायिक समितिको सदस्य हुन्छ कमला मरा दर्जी। उहाँहरूको चाहिँ व्यस्तता उतै रहन्छ, सामान्यतया मात्रै वडामा चाहिँ उहाँहरूले चाहिँ समय मिलाउन सक्नुहुन्छ, नभए सबै टिम जिम्मेवारी भने चाहिँ उहीँ हुन्छ। र त्यसमा अर्को सदस्य हाम्रो टेकबहादुर अधिकारी, उहाँले चाहिँ मेलमेल केन्द्रको संयोजक बनाएको छ, उहाँ चाहिँ निरन्तर रूपमा चाहिँ लाग्नु भएको छ। अर्को साथी हाम्रो योगचन्द्र आङबुवाङ, उहाँलाई चाहिँ मैले चाहिँ हामीले नै उहाँलाई अनुगमन समितिको संयोजक राखिएको छ, कार्यवाहक चाहिँ उहाँले नै चलाउनु भएको छ, त्यो हिसाबले हामीले चाहिँ कामको बाँडफाँड गरेका छौँ। सबै कुराहरूमा एकमत, 100 चाहिँ बिरतामो नगरपालिक वडा नम्बर 1 हो। यहाँ कुनै विवाद कुनै समस्या कोही छ भन्ने नै छैन। कसैले निकाल्न खोज्दाखेरि पनि आफै चाहिँ पदल हुने अवस्था रहन्छ, जसले निकाल्छ ऊ आफै पदल हुन्छ। यस्तो अवस्थामा चाहिँ एक नम्बर चलेको छ गणित।
अध्यक्षज्यू, अन्त्यमा रेडियो सुन्दै गर्नुहुने आम नागरिकलाई नगरको प्रवक्ता वडा नम्बर 1 को अध्यक्षका रूपमा थप सन्देश के छ?
सबै बर्खामा यो पानीले गर्दाखेरि सबैलाई तराईमा बनाएको छ, सबैलाई चाहिँ आछुआछु बनाएको छ, सबैलाई चाहिँ सङ्कटमा पारेको छ र यसलाई चाहिँ धैर्यता लिनुहोस्। पानीलाई चाहिँ हामीले व्यवस्थित गर्ने कुरामा लागेकै छौँ। यसपालि चाहिँ स्काई बेटर लगाएर चाहिँ खोलो पनि चाहिँ तल 9 नम्बर 10 नम्बरसम्म हामीले चाहिँ चलाएकै हो, बनाएकै छ र पानीसँग चाहिँ आपत्ति मान्ने होइन र आपत्ति मान्नु पनि पर्छ र सबैले धैर्यता लिनुपर्छ भन्दै यहाँहरूसँग बिदा माग्छु र अर्को अङ्कमा चाहिँ भेट्ने वाचा गर्दछु। धन्यवाद, नमस्कार।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिका वडा नम्बर 1 का अध्यक्ष एवं नगरका प्रवक्ता अग्निप्रसाद पाण्डे, जनतासँग अध्यक्ष वडा नम्बर 1 र समग्र नगर क्षेत्रमा भइरहेका कामका सन्दर्भमा कुराकानी गर्दै। आजका लागि जनतासँग अध्यक्ष यति नै। 15 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि यहाँहरूले बिरतामोड नगरपालिका वडा नम्बर 1 सहकार्यमा नागरिकका सवाल बिरतामोड 1 विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ र यो कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा आदरणीय श्रोताहरूप्रति आभार व्यक्त गर्दै आजको अङ्कबाट म गणेश पोखरेल पनि सहकर्मी मित्र रवि किरण पान्तवासहित बिदा चाहन्छु। नमस्कार।